बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन अस्सलामु अलैकुम। अंदाज़े जहां के साथ मोहम्मद मेहदी शराफत हाजिर है। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir और हमारी वेबसाइट का पता है urdu.sahartv.ir। और अंदाज़े जहां में आज हमारी गुफ्तगू का उन्वान है तौहीन-ए-आमेज़ फिल्म, अहदाफ और मुहर्रिकात। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़े जहां। नाज़रीन, इस साल 9/11 की बरसी के मौके पर अमेरिका और इसराइल की साजिश का एक और घिनौना रुख सामने आया। इंतहा पसंद अमेरिकी पादरी टेरी जोन्स के तआवुन से एक इसराइली अमेरिकी शहरी ने एक तौहीन आमेज फिल्म रिलीज की, जिसमें रसूल रहमत सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखी की गई। इस तौहीन आमेज फिल्म पर मुतवक्के रद्द अमल सामने आया। पूरी दुनिया में अमरीका और सहूनी हुकूमत के खिलाफ मुजाहरों का सिलसिला शुरू हो गया। काहिरा में आवाम ने अमरीकी सफारत खाने की इमारत से अमरीकी परचम उतार के नजर आतिश कर दिया। लीबिया के शहर बिन गाजी में अमरीकी कौंसलेट पर आवाम के हमले में अमरीकी सफीर समेत 4 अमरीकी हलाक हो गए। मिस्र में मुजाहरीन और सिक्योरिटी फोर्स के दरमियान तसादुम में 250 से ज्यादा लोग जख्मी हो चुके हैं। ट्यूनिस और यमन में भी अवाम ने अमरीकी सफारत खानों पर हमले किए। यमन में अमरीकी बहरिया के जवानों की फायरिंग में कम से कम 5 अफराद जां बहक हुए। उधर हिंदुस्तान में मुजाहरों के दौरान चेन्नई में लोगों ने अमरीकी कौंसलेट तक जाने की कोशिश की, जिसको रोकने में मुजाहरीन के साथ पुलिस के तशद्दुद में मुतअद्दिद अफराद जख्मी हो गए। इस दरमियान हिंदुस्तान में एक और वाकया रूनुमा हुआ। गाजियाबाद में किसी मशकूक फर्द ने कुरान करीम की बेहुरमती करने की कोशिश की और फिर गायब हो गया। इसके खिलाफ एहतजाज के दौरान पुलिस की फायरिंग में 7 मुस्लिम नौजवान जां बहक हो गए। तो आइए चलते हैं दिल्ली स्टूडियो, जहां हिंदुस्तान के एक सीनियर तज़िया निगार अफजल मिसबाही साहब मौजूद हैं। उनसे गुफ्तगू का आगाज करते हैं। मिसबाही साहब, अस्सलाम वालेकुम। मिसबाही साहब, गाजियाबाद में जो वाकया रूनुमा हुआ है उसकी कुछ तफसीलात बताएंगे आप?
सलाम। जी, एक्चुअली जुमा के रोज एक ट्रेन नई दिल्ली से वाराणसी के लिए जा रही थी, तो तकरीबन 1 बजे के आसपास ट्रेन से किसी मशकूक फर्द ने कुरान के चंद औराक को एक प्लेटफॉर्म पर, मसूरी के पास एक प्लेटफॉर्म पर फेंक दिया। उस औराक पे बताया जाता है खबरों के मुताबिक कि कुछ गलत बातें भी लिखी हुई थी और एक मोबाइल नंबर भी लिखा हुआ था। वो कुरान के औराक कुछ स्कूल के बच्चों को मिल गए। उन स्कूल के बच्चों ने जाकर के मस्जिद के मौजिन को दे दिया। मस्जिद के मौजिन ने वहां पर जो समाजवादी पार्टी के चेयरमैन थे उनको दिया। उसके बाद जब उस मोबाइल नंबर पे फोन किया गया तो सामने वाले ने बताया जाता है कि गाली गलौज और इस तरह की गलत बातें की। तो इन तमाम शिकायतों को लेकर वहां के लोग थाने पहुंचे। थाने पहुंचकर उन्होंने मुतालबा किया कि पुलिस इंतजामिया इसके खिलाफ, उस शख्स के खिलाफ एक्शन ले और उसे गिरफ्तार करे। जिसके बाद आहिस्ता आहिस्ता भीड़ जमा होती गई। भीड़ जमा, जाहिर है कि जब कुरान करीम का मामला था, मुसलमान और मुस्लिम नौजवान वहां जमा हो गए, सैकड़ों की तादाद में जमा हो गए। जब देखा कि पुलिस एडमिनिस्ट्रेशन की तरफ से बहुत ज्यादा कोई एक्शन नहीं लिया जा रहा है, तो वो लोग तशद्दुद पर आमादा हो गए। और उसके बाद پھر توڑ پھوڑ کا سلسلہ شروع ہو گیا، تھانے میں بھی توڑ پھوڑ مچائی گئی، قومی شاہراہ پر بھی جام لگا دیا گیا، بتایا جاتا ہے کہ درجنوں گاڑیاں جلا دی گئیں، بہت سے لوگ اس میں زخمی ہوئے۔ اس کے بعد پولیس اور عوام، مسلم عوام کے درمیان تصادم ہوا، جس میں پولیس فائرنگ میں 6-7 افراد جاں بحق ہوئے۔ یہ تمام جو صورتحال ہوئی ہے اس کے پس پردہ جو بات سامنے آتی ہے وہ یہ ہے کہ کوئی بھی ایسا مشکوک شخص تھا جس کا مقصد صرف اور صرف یہ تھا کہ اتر پردیش جہاں کے سماجوادی پارٹی کی سرکار ہے وہاں پہ حالات ایسے کشیدہ کر دیے جائیں کہ مسلمان تشدد پر آمادہ ہو جائیں، مسلمانوں کے ساتھ مسلمان پھر تشدد پر جب آمادہ ہوں گے تو ان ظاہر ہے کہ وہ کیجولٹی ہوگی، وہ مارے جائیں گے، وہ زخمی ہوں گے اور حالات خراب ہوں گے۔ یہ صورتحال اس لیے پیش آئی، سچ مچ اگر آپ دیکھیں تو یہ صورتحال اس لیے پیش آئی کہ اگر ایڈمنسٹریشن کی طرف سے فوری طور پر اگر کاروائی کر دی جاتی اور اس شخص کو جو جس کا موبائل نمبر تھا اسے گرفتار کرنے کی یقین دہانی کرائی جاتی، یا یہ کہ کوئی ایسا ایکشن لیا جاتا، یا یہ کہ احتیاطی تدبیر کی جاتی کہ زیادہ سے زیادہ وہاں پہ لوگ جمع نہ ہو سکیں، مظاہرے نہ کر سکیں، یا یہ کہ ایڈمنسٹریشن کی طرف سے احتیاط سے کام لیا جاتا، تو اتنا بڑا واقعہ رونما نہ ہوتا اور تقریباً 6-7 افراد مسلمان شہید نہیں ہوتے۔ اور آپ کو بہت افسوس کی بات یہ ہے کہ اس میں 12 سال کا ایک لڑکا بھی مارا گیا، 18 سال کا نوجوان مارا گیا، 21 سال کا نوجوان مارا گیا ہے، اور یہ ساری باتیں جو ہیں یہ بے حد افسوسناک ہے، جس کی وجہ سے میں چونکہ غازی آباد ہی میں رہتا ہوں اور میں ایک اخبار یہاں پر نیشنل نیوز پیپر انقلاب ڈیلی نیوز پیپر ہے، اس میں بھی یہ ساری چیزیں چھپی ہیں، بلکہ یہاں کے چیف منسٹر اکھلیش یادو نے ان کا جو بیان آیا ہے ان کے بیان سے صاف واضح ہے کہ ایڈمنسٹریشن کی کوتاہیوں کی وجہ سے یہ سب کچھ ہوا ہے، اگر احتیاطی تدبیر کی جاتی تو یہ سارا کا سارا واقعہ رونما نہیں ہوتا، جانے نہیں جاتی، توڑ پھوڑ نہیں مچائی جاتی۔ اس لیے کہ جب 1 بجے کے آس پاس یہ واقعہ رونما ہوا تو 1 بجے کے بعد یہ تشدد جو پھوٹا ہے وہ تقریباً 6 اور 7 بجے کے درمیان، تو اس 1 سے 7 بجے کے درمیان تقریباً 5 گھنٹے کا وقفہ ہے، اس درمیان اگر ایڈمنسٹریشن کی طرف سے وہ تمام احتیاطی تدبیر کی جاتی جیسا کہ ہوتا ہے کہ اگر قرآن کے ساتھ بے حرمتی ہوتی ہے، سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم کی شان میں گستاخیاں کی جاتی ہیں، تو تمام دنیا کے ایڈمنسٹریشن کو یہ پتا ہے، ہندوستان میں بھی یہ لوگوں کو پتا ہے کہ مسلمان ظاہر ہے کہ اپنی جان کی قربانی تو دے سکتے ہیں، اپنے مال کی قربانی تو دے سکتے ہیں، لیکن سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم کی شان میں گستاخی برداشت نہیں کر سکتے، قرآن کریم کے ساتھ جو ہے بے حرمتی برداشت نہیں کر سکتے ہیں۔ تو اگر ایڈمنسٹریشن کی طرف سے یہ اگر احتیاطی تدبیر کی جاتی اور متوقع طور پر تشدد کو روکنے کے لیے سارے انتظامات کیے جاتے تو یہ ساری یہ اتنی ہلاکتیں نہیں ہوتی اور اتنا بڑا تشدد نہیں ہوتا۔ اس کے باوجود اگر اتنا بڑا مظاہرہ ہوا، تشدد ہوا بھی، تو اس وقت بھی احتیاط سے کام لیا جاتا، ربڑ کی گولیاں چلائی جاتی، آنسو گیس کے گولے داغے جاتے، یا یہ کہ پانی کی بوچھار کی جاتی، تو 6-7 افراد کی جان نہیں جاتی۔ تو مجھے لگتا ہے کہ ایڈمنسٹریشن کی طرف سے بھی کچھ کوتاہیاں ہوئی ہیں، اور مسلمانوں نے جو تشدد پہ ظاہر ہے کہ جو تشدد ایسا تشدد کہ جو متوقع تشدد تھا اور جو اس مشکوک شخص کا مقصد تھا، اس کا مقصد ہی یہ تھا کہ قرآن کے اوراق پھینکنے سے جو ہے مسلمان مشتعل ہوں، تو مسلمانوں نے تشدد برپا کر کے بھی ایک غلط کام کیا اور قانون کو اپنے ہاتھ میں لینے کی کوشش کی ہے۔ تو ہم مسلمانوں کی اس تشدد کی کاروائی کی بھی حمایت نہیں کر سکتے، اور پولیس نے جو فائرنگ کی اور مسلمانوں کو ہلاک کیا اس کی بھی ہم حمایت نہیں کر سکتے۔ مسلمانوں کو صبر سے کام لینا چاہیے تھا، انتظامیہ کو اتنا موقع دیا جانا چاہیے تھا، یا یہ کہ اس اور بڑے لیول پہ اس کو حل کرنے کی کوشش کی جانی چاہیے تھی۔
جی بہت بہت شکریہ جناب۔ اور ٹیلی فون لائن کے ذریعے ہمارا رابطہ برقرار ہوا ہے لندن میں مقیم بر صغیر کے ایک ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر عنایت اللہ اندرابی صاحب سے۔ اندرابی صاحب السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ۔
جی اندرابی صاحب، دیکھیں کئی چیزیں ایک ساتھ ہو گئی، 11 ستمبر کی برسی اور اس کے موقع پر یہ جو توہین آمیز فلم، پوری دنیا میں مسلمانوں کا احتجاج، اور اس کے ساتھ ہی جمعے کو جبکہ ایسی عالم میں جبکہ خود ہندوستانی مسلمانوں کے جذبات بھی مجروح تھے اور وہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی شان میں گستاخی کیے جانے سے گستاخانہ فلم ریلیز ہونے سے وہ کافی بھڑکے ہوئے تھے. ایسے عالم میں قرآن کریم کی جو بے حرمتی وہاں کی گئی، کیا آپ یہ نہیں سمجھتے ہیں کہ یہ ایک سوچی سمجھی سازش تھی، اور ممکن ہے کہ اس سازش کی کڑیاں بھی اسی بین الاقوامی سازش سے ملتی ہوں جس کے تحت توہین آمیز فلم تیار کی گئی؟
بسم اللہ الرحمن الرحیم. دیکھیے، یہ اس پر جو گفتگو ابھی چل رہی ہے اور تجزیہ نگار جو اپنے تجزیات سامنے لا رہے ہیں، تو اس میں یہ کنسپریسی اور سازش کا اینگل بہت نمایاں، بہت ہی ڈومیننٹ ہے کہ یہ ایک سازش ہے. اصل میں ہر چیز کو سازش کی نگاہ سے دیکھنا بھی کچھ اچھی بات نہیں ہوتی. اصل میں ہمیں فیکٹس کی طرف دیکھنا چاہیے اور حقائق کیا ہیں ان کی انالیسس کرنی چاہیے. لیکن یہ بات اپنی جگہ ہے کہ کئی ایسے معاملات ہوتے ہیں جن میں آپ مختلف کڑیوں کو ملا سکتے ہیں اور یوں لگ سکتا ہے کہ یہ کوئی بڑا منصوبہ ہے. تو اس تعلق سے بھی آپ نے جو بجا طور پر جو 9/11 کا ذکر کیا اور اس کے بعد یہ سارا اسی کے ساتھ یہ سارا کچھ ہوا، تو ایک اینگل تو یہ لگ رہا ہے کہ اس فلم کا بنانے والا بھی، جیسے آپ کو معلوم ہوگا، وہ بھی ایک سہونی آدمی ہے، ایک جیوش بھی ہے وہ. تو ایسا کچھ لگ رہا ہے کہ جیسے یہ امریکی انتخابات پر سہونی لابی جو ہے اس کے اثر انداز ہونے کا ایک حربہ ہے. یعنی ایسا لگ رہا ہے کہ وہ سہونی لابی جو ہے وہ اوباما سے خوش نہیں ہے، بلکہ وہ مٹ رومنی کو جتوانا چاہتے ہیں. تو ایک ایسی فضا قائم ہوئی، بنغازی میں امریکی سفیر کا قتل ہوا، تو اس سے یہ سب بات سامنے آئی کہ پچھلے سالوں سے اوباما جو اپنے لوگوں کو کہہ رہا ہے کہ ہم جنگ لڑ رہے ہیں تاکہ امریکی لوگ ہر جگہ محفوظ ہو جائیں، تو کیا یہی وہ محفوظ ہیں کہ امریکی سفیر بنغازی میں، جن کو امریکہ نے بظاہر ابھی قذافی سے بچایا، ہیلپ کیا، تو وہی سفیر وہاں مارا گیا؟ تو کیا ابھی تو کیا یہی کارنامہ ہے اوباما کا؟ کیا اس نے امریکی لوگوں کو محفوظ بنایا ہے یا اور ان کی جان خطرے میں ڈالی ہے؟ تو یہ اب وہاں ایک بات بن گئی ہے امریکہ میں الیکشن کے دوران. تو ایک اندازہ یہ ہے کہ یہ کچھ سہونی ریاست کا، نیتن یاہو کا اور سہونی لابی کا، ان کا خاص اس کے پیچھے ہو سکتا ہے. اور اس کے پیچھے یہ ہے کہ امریکی الیکشن پر جو ہے وہ اثر انداز ہو سکے. لیکن میری یہ گزارش ہوگی کہ یہ اپنی جگہ ہے کہ دوسروں کے منصوبے کیا ہیں. ہمیں اپنے کام سے اور اپنے رد عمل سے جو ہے وہ اپنے ریسپانس پر زیادہ فوکس کرنا چاہیے کہ ہمیں کس طرح دیکھنا ہے، ہمیں کس طرح اس کی طرف ریئیکٹ کرنا ہے، ہمارا کام کیا ہونا چاہیے، ہمیں اس پر زیادہ فوکس کرنا ہے، بجائے اس کے کہ ہم یہ دیکھیں کہ دشمن کے منصوبوں کو سمجھنا ضروری ہے اور اس سے انکار نہیں ہے، لیکن ہماری توجہ زیادہ اس کی طرف جانی چاہیے کہ ہمارا اقدام کیا ہونا چاہیے. اور اگر آپ پھر میری طرف آ جائیں تو میں اس تعلق سے بھی انشاءاللہ کچھ باتیں کہوں گا.
جی، بہت بہت شکریہ. اور ناظرین، ٹیلی فون لائن کے ہی ذریعے ہمارا رابطہ برقرار ہوا ہے پاکستان کے ایک اور ممتاز دانشور شکیل صدیقی صاحب سے. صدیقی صاحب، السلام علیکم جناب.
جی وعلیکم السلام.
جناب، 11 ستمبر کی برسی کے موقع پر توہین آمیز فلم ریلیز کی جاتی ہے، اور اس پر ظاہر ہے کہ مسلمانوں کا جو متوقع رد عمل ہے وہ سامنے آتا ہے عوام کی طرف سے. یعنی فلم کی ریلیز یہ تو منصوبہ بند تھی، لیکن مسلمانوں کا رد عمل کسی منصوبے کے تحت نہیں تھا، بلکہ مسلمانوں کو، عوام کو، جیسے ہی یہ پتا چلا کہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی شان میں انتہائی گستاخانہ انداز میں توہین کی گئی ہے، تو وہ سڑکوں پر نکالا ہے. مختلف ملکوں میں، چاہے امریکی سفیر کا مارا جانا ہو، یا مصر میں امریکی سفارت خانے پر حملہ ہو، یا یمن میں، یا دوسرے ملکوں میں، یہاں پر جو گفتگو کی جا رہی ہے، یعنی امریکی میڈیا کی طرف سے خاص طور پر कुछ लोग ये कहते हैं कि साहब ये फिल्म की तैयारी और इसको रिलीज किया जाना ये काबिले मजम्मत है, लेकिन इस पर रद्द अमल जो आया है उस सिलसिले में जो तशद्दुद सामने आया है वो भी काबिले तारीफ नहीं है। आप क्या कहते हैं इस बारे में?
जी मैं इस हवाले से दो तीन बातें कहना चाहूंगा।
जी
पहली बात तो ये है कि ये जो तागुती ताकतों के हवाले से इस्लाम और शायर इस्लाम और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ जो नारवा सलूक किया गया है ये नया नहीं है। अभी हालिया पिछले सालों में डेनमार्क में ये वाकया हो चुका है और इससे कबल जो है हम ये देखते हैं कि सियासी तौर पर भी और इल्मी तौर पर भी अमेरिका और तागुती ताकतें मुस्तकिल मुसलमानों को मुश्तकिल कर रही हैं। देखिए हकीकत इस सिलसिले में ये है कि मगरबी तहजीब अंदर से खोखली है और वर्षों से हम ये देखते चले आ रहे हैं कि चाहे वो कुर्सी वार्स हों या हालिया जंगे हों, इसमें जो बैटल फील्ड है यानी अस्करी मैदान है उसमें तागूत को हजीमत उठानी पड़ी है, वो शिकस्त खा चुका है। लिहाजा हम इस बात को महसूस कर सकते हैं कि जब मैदान अमल में शिकस्त खा ली है अमेरिका और उसके हवारियों ने तो उनका एक टारगेट जो है वो इल्मी मैदान बना है और वो चाहते हैं कि इल्मी मैदान के जरिए ज़राए अबलाग के जरिए मुसलमानों के जज्बात को मुश्तैल करें। तो ये इश्तियाल अंगेज वाकया इसकी कोई तौजीह और इसकी कोई जस्टिफिकेशन अमेरिका और उसके हवारी नहीं कर सकते हैं। इसलिए मिस्र, ट्यूनिस, लीबिया, अफगानिस्तान और पाकिस्तान और ईरान में जो रद्द अमल हो रहा है वो एक नेचुरल रिएक्शन है और इस नेचुरल रिएक्शन के हवाले से अमेरिका शायद ये समझता है कि इसको अपनी बैरिंग्स और अपने ट्रूप्स भेजकर रोक लेगा तो ये भी एक और हिमाकत होगी। मैं ये समझता हूं कि इस पूरी सिचुएशन के अंदर अमेरिका को इस बात को रियलाइज करना चाहिए और इस पर प्लानी माफी मांगनी चाहिए कि ये इसका गलत एग्जाम था और वो बलून जिसने इस दगीदा देने का इंतकाब किया है उसको करार वाकई सजा देनी चाहिए। मैं ये भी समझता हूं कि जो इस तरह की सूरत हाल मुस्लिम दुनिया में पैदा हुई है तो उसमें इस चीज को नजरअंदाज नहीं किया जा सकता कि जो मुसलमानों में सियासी बेदारी पैदा हो रही है उस सियासी बेदारी का रुख तब्दील करने का भी एक मंसूबा है और वो मंसूबा या साजिश इसी तरह से कामयाब हो सकती है कि वो मुसलमानों के जज्बात को एक गलत रुख देने की कोशिश करें। ये हमारे खुद मुसलमान हुक्मरानों के लिए, मुसलमान हुक्मरानों का जहां तक ताल्लुक है वो तो बेहिस है, अपने नफ्स के गुलाम हैं। ताहम अवाम को जरूर इस पूरी सिचुएशन में, इस पूरी सूरत हाल में अपने तर्ज अमल और अपने रवैये को एक ऐसा रुख देना चाहिए जिससे इस मामले को एक इंसानी मसला बनाकर पूरी दुनिया के इंसानों को अमरीका और उसके हवारियों के खिलाफ मुत्तहिद मुनज़्ज़म करें। तो मैं नहीं समझता कि ये तर्ज अमल जो है इसकी कोई जस्टिफिकेशन जो है अमेरिका और उसके एजेंट जो है वो पेश कर सकते हैं। ये इंतहाई काबिल मजम्मत और काबिल नफरत वाकया है। इसकी जितनी भी मजम्मत इस वक्त की जा रही है दुनिया भर में और जिस कदर रद्द अमल आ रहा है वो रद्द अमल और वो मजम्मत एक फितरी अमल है। लेकिन बहरहाल मैं इस बात को जाती तौर पर समझता हूँ कि इस पूरे सदमे और दर्द को मुसलमानों को एक ऐसी सिम देनी चाहिए, एक ऐसा रुख देना चाहिए जिसके नतीजे में मुसलमानों को सियासी तौर पर अपने असल मिशन से हटाने की जो कोशिश हो रही है उससे मुसलमान जो है ओदाबाद हो सके। यहाँ पर सीरत के वाकयात में से बैत उकबा का, बैत रिजवान का वाकया काबिल जिक्र है। हम ये देखते हैं कि हुदैबिया में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कयाम के मौके पर कुरैश ने भरपूर कोशिश ये की कि मुसलमान मुस्तैद हो जाए और मुसलमान मुस्तैद होकर वो जंग का इंतकाब करे, लेकिन रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुफाहमत और अमन की पॉलिसी अख्तियार की। लेकिन ताहम جب مسلمانوں کو یہ معلوم ہوا اور یہ افواہ پھیلائی گئی کہ حضرت عثمان کو مکے میں قتل کر دیا گیا ہے, تو مسلمانوں نے اس بات کا عہد کیا, اس بات کا عزم کیا کہ اس وقت تک جب تک حضرت عثمان کے قتل کا بدلہ نہیں لیں گے اس وقت تک نہیں جائیں گے, اور اس کے لیے اپنی جان بھی دینی پڑی تو اس سے بھی گریز نہیں کریں گے. یہ ایسے رول ماڈل ہیں یہ واقعات, جس سے یہ اندازہ ہوتا ہے کہ مسلمان اگر تاغوت کی آنکھوں میں آنکھیں ڈال کر بات کریں اور ان کے طرز عمل کی کھل کے مذمت کریں, تو میں سمجھتا ہوں کہ اس کے نتیجے میں حالات بہتر ہوں گے. یہاں پر مسلمان کی قرآنوں کو کوئی ایسا رویہ, ایسا طرز عمل اختیار نہیں کرنا چاہیے جو معذرت خواہانہ ہو, اپولوجیٹک ہو.
بہت بہت شکریہ, لائن پر رہیے گا جناب. افضل مصباحی صاحب, اس واقعے کے بعد, فلم کی ریلیز کے بعد جو رد عمل مسلمانوں کی طرف سے سامنے آیا ہے, اس میں تشدد کے واقعے کو زیادہ ابھارا جا رہا ہے اور تشدد کا ذمہ دار مظاہرین اور مسلمانوں کو قرار دیا جا رہا ہے, جبکہ اگر جو جس پس منظر میں یہ فلم ریلیز کی گئی, 11 ستمبر کی برسی آتی ہے, تو زیادہ تر مغربی میڈیا اور مغرب سے وابستہ جو ذرائع ابلاغ ہیں وہ 11 ستمبر کے حملوں میں جو لوگ مارے گئے ہیں ان کی یاد مناتے ہیں, لیکن مسلمانوں کے ذہن میں 11 ستمبر کی برسی جب آتی ہے تو اس واقعے کو بہانہ بنا کر 12 لاکھ سے زائد جو مسلمان مارے گئے ہیں دو ملکوں پر امریکہ کے حملے اور قبضے میں, ان کی یاد تازہ ہو جاتی ہے. عراق اور افغانستان میں امریکہ نے اس بہانے جو تشدد اور وحشیانہ دہشت گردی کا بازار گرم کیا اور جس طرح انسانیت کو اس نے شرمندہ کیا, انسانی حقوق پامال کیے, ان کی یاد مسلمانوں کے ذہن میں آ جاتی ہے اور فطری طور پر ان کے ذہن میں ایک اشتعال کی کیفیت پائی جاتی ہے. اس موقع پر یہ فلم ریلیز کی جاتی ہے. فلم کی ریلیز منصوبہ بندی کے ساتھ تھی. مسلم رہنماؤں کو یہ نہیں پتا تھا کہ ایسی کوئی فلم ریلیز ہونے جا رہی ہے کہ وہ مسلمان عوام کو قابو میں کرتے اور ان کو بتاتے کہ آپ کا رد عمل ایسا ہونا چاہیے, مظاہرے میں یہ ہونا چاہیے یا نہیں ہونا چاہیے. مظاہرے تو خود مسلم عوام نکل پڑے مظاہروں کے لیے, اور پھر تشدد کے جو واقعات ہوئے اس کا ذمہ دار بھی امریکہ ہے. لیبیا میں جو کونسلیٹ پر راکٹ کا حملہ ہوا ہے, پہلے کونسلیٹ کی طرف سے مظاہرین پر فائرنگ ہوئی ہے. اسی طرح سے یمن میں مظاہرین پر امریکی بحریہ کے جوانوں نے فائرنگ کی ہے. تو اگر کچھ جگہوں پر موب بے قابو ہو گیا اور اس نے امریکی مفادات کو نقصان پہنچایا, امریکی کونسلیٹ پر یا امریکی سفارت خانے پر حملہ کیا, تو اس کا ذمہ دار خود امریکہ اور امریکی فوجی ہیں یا مسلم عوام اور مسلم رہنما ہیں؟
دیکھیے, بنیادی چیز یہ ہے کہ یہ جو فلم ریلیز کی گئی ہے تو فلم ریلیز کرنے کا مقصد ہی یہی تھا کہ پوری دنیا کے مسلمانوں کی توجہ دوسری طرف مبذول کی جائے اور ان کے جذبات کو مجروح کیا جائے. اس کے بعد جو تشدد کی صورتحال چاہے لیبیا میں پیش آئی ہو یا یہ کہ مصر کی سرزمین پر یا دنیا کے کسی گوشے میں, تو اس کا مکمل ذمہ دار امریکہ ہے. اس کی وجہ یہ ہے کہ اگر امریکہ فوری طور پر یہ پیش قدمی کرتا, جیسا کہ وہ کہتا ہے کہ ہم کسی مذہب کے خلاف نہیں ہیں, کسی مذہب کے جذبات کو ہم مجروح نہیں کرنا چاہتے ہیں, لیکن یہ قول و فعل کا مکمل تضاد یوں پایا جاتا ہے کہ ایک طرف آپ اپنے فوجی کو یہ تربیت دیتے ہیں کہ حرمین شریفین کو کس طرح سے تباہ و برباد کیا جائے, دوسری طرف آپ وہاں پہ جو فرقہ پرست عناصر ہیں جو مسلمانوں کے خلاف اور دیگر مذاہب کے خلاف آگ اگلتے ہیں, ان کے اوپر آپ قبضہ لگانے کی کوشش نہیں کرتے. اگر فوری طور پر جیسے فلم ریلیز ہوئی تھی اور پوری دنیا میں جو مظاہرے شروع ہوئے تھے, اگر اسی وقت امریکہ کی طرف سے معافی مانگ لی جاتی اور یہ کہا جاتا کہ ہمارے شہریوں نے یہ حرکت کی ہے, اس کی وجہ سے ہم معذرت خواہ ہیں, تو اتنے بڑے پیمانے پر یہ تشدد کی یہ صورتحال پیش نہیں آتی. تشدد کے واقعات کو جو پوری دنیا میں ایک عجیب و غریب صورت میں پیش کیا جا رہا ہے, اس کا مقصد یہ ہے کہ وہ جو فلم کی بنیاد پر مسلمانوں کے جذبات مجروح ہوئے ہیں اور جو فلم جو انتہائی گھٹیا حرکت تھی جس کی پوری دنیا میں مذمت ہونی چاہیے, اس کی مذمت نہ ہو کر کے تشدد کی مذمت شروع ہو جائے. اور لیبیا کی سرزمین پر جو ہوا ہے اس کی بنیادی وجہ یہ ہے کہ وہاں जो जमहूरियत पसंद थे, जो जिन्होंने ये उम्मीद रखी थी कि अगर कर्नल कजाफी मारे जाएंगे या एक अमेरिका की सरपरस्ती में वो वहां पर हमला करके हुकूमत का तख्ता पलट देते हैं तो वहां पे एक अच्छी जमहूरियत कायम होगी, लेकिन वहां पे जमहूरियत चूंकि कायम नहीं हुई, उनके उनकी उनके तवक्कु के मुताबिक जमहूरियत कायम नहीं हुई, तो वहां पर जो तशद्दुद फूटा या जो कौंसुलेट पर हमला हुआ है उसका पस मंजर यह है, लेकिन मिस्र की सरजमीन पर या एक हिंदुस्तान में जो हो रहा है, यमन में हो रहा है या दूसरे मुल्कों में हो रहा है, तो वहां पे ये फितरी है और इस तरह के मुजाहरे तो मुसलमान हर हाल में करते ही करते, और मुसलमान किसी भी मुजाहरे के लिए मंसूबा बंदी या इस तरह की कोई हरकत, इस तरह की कोई तरकीब नहीं करते हैं। इसकी वजह यह है कि जब डेनमार्क के कार्टूनिस्ट ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखी की थी तो उस वक्त भी पूरी दुनिया में इसी तरह के मुजाहरे हुए थे और उस वक्त भी कार्टून शाय करने वाले ने उस वक्त तक वो तमाम हरकतें जारी रखी जो मुसलमानों के जज्बात मजबूर कर सकते थे, और यही हरकत आज अमेरिका की सरजमीन से अमेरिकी इंतजामिया की तरफ से की जा रही है। अगर फौरी तौर पे उसकी तरफ से माफी मांग ली जाती तो शायद मामला बहुत ही ज्यादा थम सकता था। आज भी आप देखें कि पादरी टेरी जोन्स के खिलाफ कोई कार्रवाई नहीं हो सकी, जो फिल्म प्रोड्यूसर हैं उनके खिलाफ कोई कार्रवाई नहीं हो सकी, उनमें से अभी तक एक दो से दो को अरेस्ट करने की बात सामने आई है, लेकिन उतने बड़े पैमाने पे अमेरिकी इंतजामिया ने, एडमिनिस्ट्रेशन ने उन लोगों के खिलाफ कोई भी कार्रवाई नहीं की जिससे ये पूरी दुनिया में पैगाम जाए कि इस्लाम और मुसलमानों के खिलाफ और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की गुस्ताखी करने वालों को अमेरिका सजा देने का खाहा है। जैसा कि अभी सिद्दीकी साहब ने बताया कि मुसलमानों को यकीनन तशद्दुद पे उतारू नहीं होना चाहिए, मुफाहमत से काम लेना चाहिए, सब्र से काम लेना चाहिए, लेकिन चूंकि मुसलमानों का ये मुजाहरा या जो जिसे आप दूसरे लोग तशद्दुद कहते हैं, इस तरह के मुजाहरे अगर होते हैं तो जाहिर है कि इसमें मुसलमानों का नुकसान होता है और मुसलमान ही मारे जा रहे हैं, मुसलमान जख्मी हो रहे हैं, उन्हीं के जानो माल का नुकसान हो रहा है, लेकिन एक मैसेज मगरबी दुनिया में तो जा ही रहा है कि अगर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखी की जाएगी, इस्लाम के खिलाफ अगर गुस्ताखी की जाएगी, कुरान की बेहुर्मती की जाएगी, तो ये मुतवक्का चीजें हैं। इसलिए मैं बार बार अपने कॉलम में मुतालबा करता हूं कि बैन अल-अक़वामी सतह पे अक़वामे मुत्तहिदा की तरफ से कोई ऐसा कानून बनना चाहिए कि जिस कानून के तहत इस तरह की हरकतें करने वालों को और दूसरे मजाहिब के पेशवाओं के खिलाफ जो गुस्ताखाना हरकतें की जाती हैं उनके खिलाफ बैन अल-अक़वामी अदालत में मुकदमा चलाया जाए और उन्हें कैफ़ किरदार तक पहुंचाया जाए, खा इस तरह की हरकतें करने वाला अमेरिका की सरजमीन पर हरकत करता हो या इसराइल की सरजमीन पर हरकत करता हो या ये कि बांग्लादेश की सरजमीन से कोई उठता है या ये कि तस्लीमा नसरीन उठती है या सलमान रुश्दी उठता है या कोई भी इस तरह की हरकत करता है तो उसे बैन अल-अक़वामी अदालत में करारे वाकई सजा देने की अगर कोई भी सूरत निकाली जाती है तो यकीनन इसका एक अच्छा पैगाम जाएगा और पूरी दुनिया का जो अमन एक इस तरह के वाकयात से अमन को नुकसान पहुंचता है तो इस तरह के नुकसान पर काबू पाया जा सकता है। जी
बहुत बहुत शुक्रिया जनाब। डॉक्टर अंद्राबी साहब, जनाब जहां तक मुजाहिरों के तशद्दुद में बदल जाने का सवाल है तो पहली बात तो यह है कि इस तशद्दुद में मुसलमान मारे गए हैं, यमन में 6-7 लोग अमरीकी बहरिया के फौजियों की फायरिंग में शहीद हुए हैं, मिस्र में 250 से ज्यादा मुजाहिरीन जख्मी हुए हैं और हिंदुस्तान में जो कुरान सोजी के बाद जो मुजाहरा हुआ उसमें पुलिस की फायरिंग में 7 मुस्लिम नौजवान शहीद हो गए, तो जाहिर है कि इसका तरफदार कौन है, लेकिन सवाल यह है कि इसका जिम्मेदार कौन है, इसके जिम्मेदार मुजाहरा करने वाले हैं या इसके जिम्मेदार वो लोग हैं जिन्होंने ऐसे हालात फराहम किए हैं?
जी देखिए, ये तशद्दुद की बात जो हो रही है इसमें देखिए ये बात समझनी की है और ये बात हमें ये बात सरफ नजर नहीं होनी चाहिए कि देखिए तशद्दुद क्या चीज है। तशद्दुद वो चीज है जिससे तकलीफ पहुंचती हो, यानी जिसे आप किसी को मारें, कुछ जख्म पहुंचाएं, इसको तशद्दुद कहते हैं। तो जब इंसान के बारे में आप इस इस्तिलाह को, इस लफ्ज को इस्तेमाल करते हैं, अगर आप गाय घोड़े की बात करें तो ये बात समझ में आती है कि तशद्दुद सिर्फ ये है कि आप अपना हाथ उठाएं, आप किसी चीज से किस कोई चीज उस पर मारे गाय पर या घोड़े पर तो उसको जख्म आएगी और वो तशद्दुद होगा। लेकिन इंसान की जब आप बात करें तो इंसान एक रूहानी मखलूक है और इंसान को अपने जिस्म से ज्यादा कई चीजें अजीज होती हैं और इस्लाम और पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम और आपके अहल बैत की मोहब्बत जो है वो मुसलमानों को अपनी जान से ज्यादा अजीज है। और अगर उस पर कोई गजंद आती है, कोई उस पर कोई बकवास करता है, कोई अगर उस पर कोई कोई गैर शाइस्ता जुबान इस्तेमाल करता है तो ये तशद्दुद नहीं तो और क्या है? क्या आप ये नहीं कहेंगे कि भाई आप मुझे गोली मारे, मुझे वो कबूल है, लेकिन आप इस चीज के साथ, आप इन मुकद्दसात के खिलाफ कोई बात न कहें, वो मुझे काबिल कबूल नहीं होगी। तो तशद्दुद की इब्तिदा तो वहीं पे हुई है, वो एक तशद्दुद है, यानी वो बिल्कुल यानी ये कोई जानबदाराना मेरा मौकफ नहीं है, ये बिल्कुल एक रैशनल बात मैं कर रहा हूँ। ये सरासर तशद्दुद है कि आप उन चीजों के खिलाफ कोई बात कहें जो चीज इंसान को अपनी जान से ज्यादा अजीज हो, तो ये तशद्दुद नहीं तो और क्या है? तो दूसरी बात इस ताल्लुक से ये कि ये जो डेमोन्स्ट्रेशन होते हैं, देखिए ये कोई जब भी कोई हुजूम होता है इंसानों का तो उसको 100% कंट्रोल नहीं किया जा सकता। उसको ये नहीं किया जा सकता कि कौन कैसी बात करे, किसका कैसा मूड हो, कौन कैसे नारे लगाए। ये हुजूम में और डेमोन्स्ट्रेशन में ऐसी बातें होती हैं कि इंसानों के जज्बात उस वक्त होते हैं और हर जज्बात अपने कौन किस तरह एक्सप्रेस करे, ये मुख्तलिफ चीजें होती हैं और ये बातें होती हैं जिसको बाद में हम तशद्दुद कहते हैं कि किसी ने कोई पत्थर फेंका, किसी ने कुछ किया, तो ये बातें बिल्कुल एक मॉब में ये बातें होती हैं और उनको रोका नहीं जाता। लेकिन असल मसला ये है कि जो आज अगर आप रहबर मुअज्जम इमाम खामनी साहब का पैगाम देखें तो उस पैगाम में उन्होंने ये फरमाया है कि अगर इससे पहले के जो वाकयात हुए, रुश्दी का मामला हुआ, दूसरे मामला हुए, अगर उस वक्त मगरबी हुकूमतों ने इस पर कोई कदगम लगाई होती तो आज ये मामला ना होता। लेकिन ये हुकूमतें और इनकी जो वकालत करते हैं वो ये कहते हैं कि भाई यहाँ आजादी राय का इजहार राय की आजादी है तो इसलिए ये कुछ नहीं कर सकते, लेकिन ये सरासर झूठ है, ये सही नहीं है। इसलिए कि आपको ये मालूम होगा कि यहाँ इस बात के खिलाफ कि यहूदियों के खिलाफ कोई होलोकॉस्ट हुआ, हिटलर ने कई यहूदियों को चैम्बर्स में तशद्दुद के जरिए मारा, इस पर कोई बात नहीं की जाती है। स्कूलों में, कॉलेजों में, रिसर्च में कई पीएचडी थीसिस इस पर रिजेक्ट हुए, इस पर कोई सवाल ही नहीं उठा सकता है। हालांकि इस पे जरूरी नहीं आप इसको मुस्तरद करें, लेकिन कम से कम आप तारीख के हर चीज पर आप सवाल उठा सकते हैं। आप इस पर सवाल उठा सकते हैं कि क्या ये जो मामला है कि हिटलर ने यहूदियों को मारा, क्या ये हुआ है या नहीं है, लेकिन आप ये सवाल ही नहीं उठा सकते। तो क्या ये इजहार राय की आजादी है फिर? तो ये लोग इस सारे इशू को जो है गलत फ्रेम करते हैं कि इसमें आजादी इजहार राय की आजादी का मसला ही नहीं है। और ये कौन सी राय है? जब आप गंदे अल्फाज, जब आप ऐसे गालियां दें तो वो राय है, वो कोई आर्गुमेंट है? तो मेरी ये गुजारिश है कि ये असल में सारी जिम्मेदारी इस वक्त सहूनी लॉबी और अमरीकी हुकूमत पर आयद होती है। अगर उन्होंने इससे पहले इन लोगों को यही नहीं कि कोई सजा नहीं दी, बल्कि इनको हीरो बनाया, अब रुश्दी को एक इजहार राय की आजादी का एक सिंबल बना के पेश किया। अभी हिंदुस्तान में एक अदीबों का फेस्टिवल हुआ तो रुश्दी को खास दावत दी गई थी वहां, और रुश्दी की दावत को यूं उजागर किया गया कि देखिए हम आजादी राय, हम इजहार राय की आजादी के हामी हैं, हमने इसीलिए इसको दावत दी। तो जब आपने इन लोगों को हीरो बनाया तो इससे ये चीजें बाद में कंटिन्यू होंगी, ये चीजें बाद में होंगी। तो ये मेरी गुजारिश है
जी। बहुत बहुत शुक्रिया। और नाज़रीन यहाँ हम एक ब्रेक लेते हैं और इसके बाद प्रोग्राम हमारा जारी रहेगा।
محمد يا رسول الله محمد يا حبيب الله محمد يا خليل الله محمد يا شفيع الله محمد يا بشير الله يا رسول الله يا رسول
شکیل صدیقی صاحب
جناب
امریکی حکام کہتے ہیں کہ اس فلم کی تیاری اور ریلیز پر امریکہ کے خلاف بقول ان کے پرتشدد مظاہرے ہو رہے ہیں جس میں امریکہ کی کوئی مداخلت نہیں ہے، کیا واقعی یہ ان کی یہ بات قابل قبول ہے کہ امریکہ کی کوئی مداخلت
نہیں ہے؟
جی
اور بعد سے اپنے آپ کو غرض نہیں کر سکتا کہ اس کے ملک میں کوئی ایسا واقعہ رونما ہو جس سے اس کی پوری اسٹیٹ کے خلاف دنیا بھر میں رد عمل ہو اور وہ کہے کہ میں اس واقعے سے لا تعلق اور بری ذمہ ہوں۔ یہ ان لاجیکل دلیل ہے اوباما ایڈمنسٹریشن کی، بلکہ اوباما ایڈمنسٹریشن پوری طرح سے اس واقعے کی ذمہ دار ہے اور اسے اس پورے واقعے میں ذمہ داری کا مظاہرہ کرنا چاہیے اور اس کو شفٹ کرنے کی کوشش نہ کریں۔ اگر امریکہ اس طرح کی حرکت کرے گا تو اس سے امریکہ کو میرا خیال سے بہت شدید نقصان ہوگا، اور جس طرح کی پوری فلم میں جس طور سے احانت رسول کا ارتکاب کیا گیا ہے اس کی پوری رسپانسبلٹی یونائٹڈ اسٹیٹ کے اوپر ہے اور اس کے ایڈمنسٹریشن پر ہے، اور اس کے ایڈمنسٹریشن کو پوری دنیا کے مسلمانوں کے جذبات کو مجروح کرنے کا فوری طور کے اوپر جو ہے وہ نوٹس لینا چاہیے۔ دیکھیے، یہ تو آپ کے سوال کا جواب تھا، میں یہاں پر ایک بات کی اور نشاندہی کروں اور وہ یہ ہے کہ اس وقت امریکہ میں جو صورتحال ہے اس صورتحال میں دو باتیں بڑی نمایاں ہیں۔ ایک تو یہ ہے کہ امریکہ میں صدارتی انتخاب جو ہے وہ چند دنوں کے بعد متوقع ہے، دوسری بات یہ ہے کہ امریکہ ایک بدترین اقتصادی بحران سے گزر رہا ہے۔ تو اس واقعے میں جو اب تک کی صورتحال سامنے آئی ہے اس بات کو نظر انداز نہیں کیا جا سکتا کہ اوباما اپنے سیاسی اور اپنے مالی مقاصد کے حصول کے لیے امریکی عوام کی توجہ جو ہے وہ ہٹانا چاہتے ہیں۔ اس لیے میں سمجھتا ہوں کہ امریکی عوام کو بھی اس حوالے سے جو ہے وہ پوری ذمہ داری کا مظاہرہ کرنا چاہیے کہ وہ امریکہ کے صدارتی انتخاب میں اور امریکہ کی اس اقتصادی صورتحال کے موقع پر اس طرح کے واقعات کو پیش کرنا ان کے ذہن کو اور ان کی رائے کو متاثر کرنے کے مترادف بھی ہے۔ لہذا اگر صدر اوباما کسی ایسی خوش فہمی میں مبتلا ہیں کہ وہ اس طرح کے واقعات سے اپنے سیاسی مقاصد حاصل کرنا چاہ رہے ہیں، سیاسی مفادات حاصل کرنا چاہ رہے ہیں، تو میں یہ سمجھتا ہوں کہ یہ پوری امریکی تہذیب کے لیے، امریکی سیاست کے لیے ایک انتہائی مہلک عمل ہوگا۔
بہت بہت شکریہ، بہت بہت شکریہ شکیل صدیقی صاحب۔ اسی کے ساتھ ہم ڈاکٹر عنایت اللہ اندرابی اور افضل مصباحی صاحبان کے بھی شکر گزار ہیں۔ بہرحال ناظرین، اس میں دو رائے نہیں کہ خود اس فلم کی تیاری اور اس کو ریلیز کیا جانا یہ دنیا کے 1.5 ارب مسلمانوں کے خلاف بدترین تشدد ہے، اور اس پر مسلمانوں کی جانب سے جو رد عمل سامنے آیا ہے وہ مکمل طور پر فطری تھا، اور تشدد کا نشانہ مسلم مظاہرین کو بنایا گیا، چاہے وہ لیبیا میں ان پر فائرنگ کر کے، چاہے یمن میں فائرنگ کر کے جو 6-7 لوگوں کو شہید کر دیا گیا ہے، اور اسی طرح مصر میں جو 250 سے زائد مظاہرین کو زخمی کیا گیا ہے، یہ بھی تشدد ہے، اور اسی طرح ہندوستان میں جو قرآن کی بے حرمتی کی گئی، یہ خود بذات خود یہ ایک تشدد آمیز فعل تھا، اور اس کے بعد مظاہرین پر پولیس نے جو فائرنگ کی ہے اس کو بھی تشدد کے علاوہ اور کوئی نام نہیں دیا جا سکتا ہے۔ اسی کے ساتھ پروگرام انداز جہاں اپنے اختتام کو پہنچتا ہے، ہم آپ سے اجازت چاہتے ہیں، خدا حافظ۔